You're with SBS Radio.
नेपालमा बाघको संख्या 235 पुगेको अधिकारीहरूले बताएका छन्, जसमध्ये 20 भन्दा बढी डम्मरू रहेको बताइएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कका अनुसार सन् 2022 बाघको संख्या 250 पुर्याउने नेपालको लक्ष्य पूरा हुने देखिन्छ। नेपालले सन् 2010 उक्त लक्ष्यको घोषणा गरेको थियो। सन् 2013 गरिएको गणनामा बाघको संख्या 198 रहेको देखिएको थियो। बाघ संरक्षणका लागि पछिल्लो समय चालिएका कदमहरूको सकारात्मक नतिजा आएको भन्दै संरक्षणविद निशान थापाले भने,
जुन ह्याबिटेट चाहिँ ओभर द पिरियड अफ टाइम चाहिँ राम्रो हुँदै गएको देखिएको छ भने त्यसमा हुने आहार प्रजातिको संख्या पनि राम्रो भएकोले चाहिँ एउटा यो स्वाभाविक रूपमा यो टाइगर बढेको देखिन्छ। एउटा राम्रो ह्याबिटेट म्यानेजमेन्टको जुन नेपाल सरकारले काम गरिरहेको छ, प्रोटेक्सन मेजर यो एरियाहरूमा दिइरहेको छ, यो कलेक्टिभली सबैको एफर्टले गर्दाखेरि नै हाम्रो बढेको चाहिँ देखिन्छ।
तर बाघ संरक्षण गर्नका लागि तीव्र गतिमा भइरहेको सहरीकरण र बढ्दो जनसङ्ख्याले बाघको वासस्थान र आहार जस्ता कुरामा नकारात्मक प्रभाव पार्न सक्ने संरक्षणविदहरूको भनाइ छ। विभागका अनुसार गत 5 नेपालमा 33 बाघ मरेका छन्। हाल पर्सा, चितवन, बाँके, बर्दिया र सुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विशेष कार्यक्रम चलाएर बाघ संरक्षणका लागि विभिन्न कार्यक्रमहरू चलाइएको अधिकारीहरूले बताएका छन्। एसिड आक्रमणमा परि एकजना 18 किशोरी सम्झना दासको उपचारका क्रममा निधन भएको छ। भदौ 26 गतेको राति रौतहतमा उक्त घटना घटेको थियो। सुतिरहेका बेला सम्झना र उनकी बहिनीमाथि एसिड प्रहार भएको थियो। सम्झनाको बहिनी सुस्मिताको दायाँ शरीरको भागमा क्षति पुगेको छ र हाल उपचार भइरहेको छ। उक्त घटना सम्झिँदै 15 सुस्मिताले भनिन्,
हात पनि पोल्नु थाल्यो, बाघ म रुदाखेरि दिदी पनि उठ्यो अनि दिदीको अचानक टाउको दुख्नु थाल्यो अनि टाउको दुखेपछि म र दिदी एकैचोटि रुन थाल्यो।
प्रहरीले एकजना छिमेकी रामबाबु पासवानलाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पीडित दिदी बहिनीहरूले ठुलो बुबा भनेर सम्बोधन गर्ने पासवानले राखेको प्रेम प्रस्तावलाई सम्झनाले अस्वीकार गरेका कारण एसिड प्रहार भएको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ। सम्झनाकी आमा धनमाया मोक्तान दासले दोषीलाई कडा कारवाही हुनुपर्ने बताउँदै भनिन्,
सम्झना छोरीले त अब त्यो एसिडको कारणले आफ्नो ज्यान गुमाउनु पर्यो, खाउँ खाउँ लाउँ लाउँ भन्ने बेलामा ज्यान गुमाउनु पर्यो। दोषीलाई त मैले अब उसलाई कि फाँसीको सजाय हुनु पर्यो कि त भने त्यसलाई एसिडै प्रहार गरेर उसलाई सजाय दिनु पर्यो।
नवलपरासीमा पनि एसिड प्रहार भएको छ। 27 वसन्ती परियारलाई छिमेकी युवकले चक्कु र एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई प्रतिवेदन बुझाएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित 5 समितिले मङ्गलबार उक्त प्रतिवेदन बुझाए पनि त्यसलाई अझै सार्वजनिक गरिएको छैन। प्राप्त प्रतिवेदनबारे गृह मन्त्रालयका सूचना अधिकारीले भने,
छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दाखेरि अनुसन्धान कार्यमा प्रभाव पर्ने, नकारात्मक प्रभाव पर्ने, अनुसन्धान प्रभावित हुन्छ भन्ने विषयलाई मध्यनजर गर्दै गृह मन्त्रालयले यो छानबिन प्रतिवेदन अहिले सार्वजनिक गरेको छैन।
तर पीडित पन्त परिवारले भने घटना भएको 2 बितिसक्दा पनि सरकारले पाएको विवरण गुपचुप राखेकोमा शङ्का व्यक्त गरेका छन्। त्यस्तै महिला अधिकार कर्मीहरूले पनि अनुसन्धान पारदर्शी बनाउनका लागि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। यसैबीच उक्त प्रतिवेदन बुझेपछि राष्ट्रिय सभाको संसदलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने,
ती हत्याराहरूलाई कानुनको कटघरामा उभ्याउनको निम्ति सरकारले आफ्नो पुरै जोड लगाएको छ। यो उच्च स्तरीय जो छानबिन टोली हामीले बनाएका थियौँ त्यसलाई आज आफ्नो चाहिँ रिपोर्ट पेश गरेको छ। त्यो रिपोर्टको आधारमा हामीले यो छानबिनमा जो खटाइएको चाहिँ सम्बन्धित निकायहरूको लापरवाही, उनीहरूको गम्भीर कमजोरीको कारणले गर्दाखेरि चाहिँ जो हत्याराहरू बलात्कारीहरू चाहिँ लाई जो हामीले पत्ता लगाउने उनलाई कानुनको कटघरामा ल्याउन सकिरहेका थिएनौँ, हामीले ती सम्बन्धित निकायकाहरूलाई चाहिँ आफ्नो गैर जिम्मेवारीका पूर्ण चाहिँ कामको निम्ति उनीहरूलाई सस्पेन्ड पनि हामीले गरेका छौँ। र अहिले पछिल्लो समयमा जो रिपोर्ट यो छानबिन समिति दिएको छ त्यसको आधारमा चाहिँ हामीले यो छानबिनलाई अनुसन्धानलाई चाहिँ तीव्र बनाइएको छ।
आर्थिक हैसियत प्रमाणित नगरी भिजिट भिजा नपाइने भएको छ। भिजिट भिजाको आडमा हुने गरेको मानव तस्करी रोक्न भन्दै अध्यागमन विभागले नयाँ मापदण्ड ल्याएको अधिकारीहरूले बताएका छन्। विभागले गृह मन्त्रालयमा स्वीकृतिको लागि पठाएको विदेश भ्रमण सम्बन्धी मापदण्डमा भिजिट भिजामा विदेश जान अनिवार्य रूपमा स्थानीय तहबाट सो व्यक्ति विदेश घुम्न सक्ने आर्थिक अवस्था भएको भने सिफारिस गराउनु पर्ने प्रावधान राखिएको छ। विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार मानव तस्करीको सेटिङमा जान खोजेका लागि अनुमति दिने र अन्यलाई बढी केयरकार भयो भन्ने गुनासो आउन थालेपछि नयाँ मापदण्ड बनाउन लागि हो। नेपाल र चीन ऊर्जा क्षेत्रको विकास र सहजीकरणका लागि वृहत कार्ययोजना बनाएर अघि बढ्न सहमत भएका छन्। दुई देशबीच गठित ऊर्जा संयन्त्रको काठमाडौँमा सुरु भएको बैठकमा ऊर्जा तथा जलविद्युत क्षेत्रको विकासका लागि सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार पारेर लागू गर्ने सहमति भएको हो। दुवै देशका प्राविधिकहरू सम्मिलित संयुक्त कार्य समूह गठन गर्ने र यसले एक महिनाभित्र योजना बनाएर पेश गर्ने सहमति समेत भएको अधिकारीहरूले जनाएका छन्। नेपाल र भारत बीच भएको मन्त्रीस्तरीय छलफलमा पेट्रोलियम र एलपिजी ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति भएको अधिकारीहरूले बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र भारतीय प्राकृतिक ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान बीच भएको छलफलमा सो सहमति भएको हो।
Tell us what you think. Rate this podcast on iTunes. It helps other people to find us.